Let me ask you a question. If you're a pastor or a teacher, and someone comes to ask you a question about the Bible, and you don't know the answer, what should you say? Should you try to fake it and act like you know the answer? Say that in Nepali, brother.
I'm a brother to Saudi man. So I'm the questioner of God. So, first of all, so if you are a tower, you are a key. But you ask for answer, ask for say, Utter, but only you have to do so. Whatever that is. This is Akhu Jimai, my dear Sati, answer to Utter Vitaudena. And the Bible for the Lord, she shall be singing the Sia Utter Vitaudena.
So if you don't know, you need to say, I don't know. But I will pray and study, and perhaps I can answer your question later.
But
this will help us to study harder. And some practical questions are difficult to answer. So when someone asks you a question, you should think, is there any verses or any truth that comes to your mind that would help answer that question?
तपाईले सोच्नुस् अनि जुन बाइबलको सत्य कुरालाई चाहिँ है सत्य कुरालाई उस गरे चाहिँ त्यो वचनबाट चाहिँ तपाईले त्यो प्रश्नको उत्तर दिन प्रयास गर्नुस् मदत गर्नुहोस्
And you don't want to give your own opinion, you want to tell what the Bible says.
तपाईले चाहिँ आफ्नै विचार आफ्नै उसमा हैन तर बाइबलले के भन्छ त्यो कुरा दिनुहोस्
For example, yesterday, the question was, if some people are going to be saved, why do we even preach the gospel? But if you study your Bible, sometimes God will bring the verses to your mind.
जब तपाईले चाहिँ बाइबल पढ्दै जानुहुन्छ भने परमेश्वरले चाहिँ तपाईलाई चाहिँ केही पदहरु चाहिँ दिमागमा ल्याउनुहुन्छ हृदयमा ल्याउनुहुन्छ
That's why you must live in this book.
यसकारण चाहिँ तपाई यो पुस्तकमा रहेर जिउन जरुरी छ.
So God will give you wisdom.
ताकि परमेश्वरले चाहिँ तपाईलाई चाहिँ त्यो ज्ञान बुद्धि दिन सुरु गर्नुहुन्छ.
So you have any practical question or any Bible question?
के बाइबलले प्रश्नहरु तपाईको छ र त्यस्तै गरिकन कुनै यस्तो व्यवहारिक प्रश्नहरु छ भने तपाई भन्नुस्
Genesis what?
Genesis chapter 3.
What verse?
22.
No, not 32. 22. About the tree of life?
3:22. Genesis chapter 3:22.
Yes.
Well, he's talking about in Genesis chapter 1, verse 26, God made man in his own image, and now after the fall. In Genesis chapter 3, verse 22, well, the man, he is God says that the man is able to know the good and evil, like as we know. So what does this mean? That here the tree, the life of tree, and the fruit, what it represents, what does it mean he's talking about?
Before Adam sinned, he was pure and innocent.
Adam le paap garnu bhanda pahila ekdam waha chai
He had not committed sin. He had not experienced sin. He did not know sin. He didn't know there was good and evil. Now God knows that there is good and evil. God does not know that by experience. He knows that by His perfect knowledge. So when He says God is a man has become like us, knowing good and evil, He simply knows now man knows that there is good and evil in the world.
परमेश्वरले भन्नुभएको छ अब परमेश्वरले असल र ज्ञानको खराब जान्ने भएको छ भनेको छ उले चाहिँ यो संसारमा भएको असल र खराबको कुरा ज्ञानको कुरा उले जान्ने भएको छ
बिफोर ही वाज प्योर
ऊ चाहिँ शुद्ध अथवा पवित्र हुनुभन्दा
नाउ ही नोज दैट देयर इज इविल एन्ड सिन
अब ऊ पापमा खसिसकेपछि उलाई चाहिँ के खराब के असल हो भन्ने कुरा थाहा भयो
He knew by experience what God knew in His perfect knowledge.
So
the tree of life, what does it represent? Most Bible teachers believe the tree of life represents when a person eats of the tree of life, he enters into a final, permanent condition and state.
जब चाहिँ यो जीवनको रुखको विषयमा कुरा गर्दा चाहिँ यस्तो मान्छेहरूले बताउँछन् कि ऊ चाहिँ एकदम परमानेंट रूपमा चाहिँ त्यो जीवनको अवस्थामा छ त्यो उसमा छ भन्ने कुरा बताउँछ।
Now, what condition was Adam in at this point? He had sin. Many teachers believe that if he had eaten the tree of life, he would have continued and remained in that state forever.
अनि चाहिँ यहाँ उनीहरूले प्रचारकहरूले यस्तो सोच्छन् कि त्यो जीवनको रुखको विषयमा यो बताउँछ कि ऊ चाहिँ त्यही अवस्थामा सधैँभरि रहिरहन्छ आदम र हवा भन्ने तिनीहरूले सोच्छन्
चौबिस
पदमा
So God drove man out of the garden.
परमेश्वरले चाहिँ आदम र हवालाई चाहिँ त्यो बगैँचाबाट निकालिदिनु भयो
He put an angel with a forged sword to turn every way to guard the way to the tree of life.
त्यो जीवनको उस रुख उसमा चाहिँ पहरादार राख्नुभयो स्वर्गदूतहरूको कारुभार राख्नुभयो परमेश्वरले
Now let me ask you a question.
म तपाईँलाई प्रश्न गर्छु
God guarding the way to the tree of life.
परमेश्वरले चाहिँ त्यो जीवनको रुखलाई चाहिँ एकदम सुरक्षित राख्नु भएको छ
Was this God's judgment?
के यो परमेश्वरको न्याय हो
Was this God's grace?
या परमेश्वरको अनुग्रह हो
Or was it both? Was it both judgment and grace?
या यो परमेश्वरको न्याय र परमेश्वरको के भन्छ अनुग्रह
Why?
किन
If he what?
God doesn't want that man live always in sin.
That's very possible the reason.
अनि यो एउटा हुन सक्ने एउटा तर्क हो यो
The tree of life represents eternal life, eternal existence, permanent eternal existence.
जीवनको रुखले चाहिँ यस्तो प्रतिनिधित्व गर्छ कि त्यो अनन्तसम्म चाहिँ रहि नै रहन्छ
Would you agree with that, brother?
अनन्तसम्म रहिरहन्छ त्यो जीवनको रुख अनन्त जीवनको विषयमा
Adam was put in a test, a testing period.
आदमलाई चाहिँ एउटा परीक्षाको समय दिएको थियो
He was perfect. But he had absolute freedom of will. And the devil deceived Eve. And Adam did not fulfill his responsibility. What was Adam's responsibility? To take care of the garden and to keep or to guard the garden. But he didn't guard the garden. He should have rejected and resisted the devil's temptation and protected himself and his wife. So he sinned of his own free will. Now this is a great mystery. How can a perfect man sin? This is a mystery. But Adam had absolute freedom of will. He was free to obey God, free to disobey God. If Adam had obeyed God and passed the test, he would have probably been able to eat of the tree of life and enter into a state of perfection forever.
But
he sinned. And if he had eaten of the tree of life in verse
22,
possibly he and all of his descendants would remain in an eternal condition of sin.
Pardon me?
He and his children, descendants, all the us, would have remained in a state of sin.
खाको भए अर्थात् त्यो फल खाको भए अनि आदम र आदमबाट आउने पीढीहरु सबै हामीहरु चाहिँ सधैं त्यो पापको अवस्थामा नै रहिरहन्थ्यौ.
So God sending him out was both judgment and mercy.
अनि परमेश्वरले चाहिँ निकालिदिनु भयो त्यहाँ चाहिँ उहाँले आफ्नो दया र न्याय पनि राखिदिनु भएको छ.
But you must be familiar with the first three chapters of the Bible. Because it answers several important questions. Who are we? Where did we come from? What is the problem? What is the solution? Where are we going? Those are the most important questions in life. And if you take Genesis 1 through 3 out of the Bible, you can't answer those questions. So the tree of life represents permanent eternal life.
यो चाहिँ जीवनको रुख चाहिँ अनन्त अनन्त सम्मको बारेमा बताउँदैछ अनन्त अनन्तको तहको बारेमा बताउँदैछ.
God drove them out to both judge them and protect them.
परमेश्वरले चाहिँ तिनीहरूलाई निकाली दिनुभयो न्याय गर्नुभयो अनि उनीहरूलाई सुरक्षित पनि राख्नु भएको छ.
But if you read Revelation,
तर प्रकाशको पुस्तकलाई तपाईले अध्ययन गर्नुहुन्छ भने
what does it tell us?
यहाँ के भन्दछ प्रकाशको पुस्तकले?
Revelation 22.
प्रकाशको पुस्तक 22 अध्याय
verse 1. Showed me a river of the water of life, clear as crystal, coming from the throne of God and of the Lamb. In the middle of the street, on either side of the river, was the tree of life, bearing 12 fruit every month.
त्यो नदी परमेश्वरको थुमाको सिंहासनबाट निस्केर त्यस शहरका सडक सरी त्यस नदीका किरानामा जीवनको वृक्ष थियो.
So God's purposes that began in the Garden of Eden will be finished in the new heavens and the new earth.
परमेश्वरको त्यो जुन आदमको बगैँचामा चाहिँ त्यो जीवनको रुख चाहिँ त्यो कुरा चाहिँ पूर्ण हुन्छ जब चाहिँ नयाँ स्वर्ग नयाँ पृथ्वी हुन्छ.
This represents eternal life.
यसले चाहिँ अनन्तताको प्रतिनिधित्व गरेको छ.
So we'll be enjoying the tree of life forever.
हामी चाहिँ अनन्तताको जीवनको जीवनको रुखको अनन्तताको हामी चाहिँ आनन्द मनाउने छौँ.
It doesn't mean we'll be there eating fruit. It means we'll be enjoying eternal life.
यो चाहिँ फल भनेको चाहिँ खानु फल भनेको चाहिँ के भन्दाखेरि चाहिँ त्यो अनन्त अनन्तताको जीवनको आनन्द लिनु हो.
Any other questions?
अरू केही प्रश्न?
Keep studying Genesis 1 through 3.
उत्पत्तिको पुस्तक एकदेखि लिएर तीन अध्यायसम्म निरन्तर पढिराख्नुहोस्.
The last time we were together, we studied some of these verses.
हामी पहिला गएको समय हामीले चाहिँ यी केही पदहरूलाई चाहिँ अध्ययन गरेका थियौँ.
We studied the doctrine of man.
हामीले चाहिँ मान्छेको सिद्धान्तको विषयमा अध्ययन गरेका थियौँ.
Man in four conditions or four states.
मान्छे चाहिँ चार तहमा छ, उसको अवस्था चार तहमा छ भन्ने कुरा हामी.
What was the first one?
पहिलो के हो?
Man is holy, man is innocent, man in the garden.
मान्छे चाहिँ निर्दोष छ, मान्छे चाहिँ आदमको बगैँचामा छ.
What's the second one?
दोस्रो कुरा.
Man in sin.
मान्छे चाहिँ पापमा.
What's the third?
तेस्रो के हो?
Man in Christ.
मान्छे चाहिँ ख्रीष्टमा.
Fourth.
चार.
Man in glory.
मान्छे चाहिँ महिमामा.
If you can understand truth about these basic things, it will give you a good theology of man.
अनि चाहिँ यदि यो सत्य कुरामा चाहिँ तपाईले बुझ्नुहुन्छ भने तपाईलाई एकदम साँचो ईश्वर सिद्धान्त ईश्वर के हो त्यसलाई ईश्वर शास्त्र बताउँदछ अथवा दिदछ तपाईलाई. मूर्ख असल. You want to ask a foolish question, right?
What can?
Foolish question.
Foolish question.
Yeah.
You may get a foolish answer.
Murkha prashna sala ni murkhai uttar paunu huncha re.
Ke huncha re thikai chha manche lai euta innocent prakar le process garera swatantra ichha ra swatantra lai euta jivan dinu bhayeko chha. उसँग कुनै पनि एउटा पाप कुनै पनि थिएन तर परमेश्वरलाई 100% थाहा थियो कि मान्छेले यो उहाँको आज्ञामा चाहिँ उल्लङ्घन गर्छ पक्का उल्लङ्घन गर्छ भनेर होइन प्रपर पनि के मान्छेलाई त्यही त्यही एउटा आज्ञा किन त्यहाँनिर उसलाई खुला गरिदिए परमेश्वरदेखि हामीले थाहा थियो कि उसले उल्लङ्घन गर्छ भनेर
नखानु नबुझाउनु भनेर. वेल आई थिङ्क इट्स नट अ फुलिस क्वेसन बट समथिङ लाइक इट
सिरियस
क्वेसन
बेसिक
हिज सेइङ द्याट वेल गड हेज मेड अ म्यान इज अ इनोसेन्ट बिफोर दे फॉल इन टू सिन गड नोज एभ्रिथिङ. He knows Adam will sin and fall. But all he knows everything, why does God allow Adam and Eve give a commandment not to eat the fruit? Not the fruit of the tree of the evil.
Now we need to ask the teacher that taught on God's omniscience to answer that question.
Parameshwar sarvajnani hununcha bhanne bishayma chai jun शिक्षकले हामीलाई सिकाउनु भएको थियो त्यो शिक्षकबाट हामी उत्तर चाहन्छौ.
There he is. No, he's asking about the problem of evil and the purposes of God. Let me say that. I was teasing you, brother. Let me say this. That is a very deep question. Very deep question. And many theologians have asked this question and not been able to answer it for many years. Listen carefully. God ordained the presence of evil in the world, but he was not the active doer of the evil.
परमेश्वरले चाहिँ यो संसारमा चाहिँ त्यो नराम्रो कुराहरु पनि भन्नु चाहिँ खराब कुराहरु राखिदिनु भएको हो तर चाहिँ त्यो खराब कुराको चाहिँ उहाँ कार्यवर्त अथवा काम गर्ने व्यक्ति होइन.
This is impossible to fully understand.
पूर्ण रूपमा बुझ्नको लागि यो चाहिँ सम्भव हुन सक्दैन.
What is God's purpose? His purpose was to glorify himself before all the world. That's not because God is proud. Or he wants to show off. But it pleased him to desire to show his glory.
यस कुराले चाहिँ परमेश्वरलाई चाहिँ प्रसन्न तुल्याउँछ उहाँको महिमाको लागि उहाँलाई चाहिँ खुशी तुल्याउँछ.
And he will be glorified in his love and grace, and he will be glorified in his justness, righteousness and justice.
उहाँको न्याय र उहाँको धार्मिकतामा चाहिँ उहाँ आफै महिमित हुन चाहनुहुन्छ.
Now we did not have time to discuss today the sovereignty of God and the sin of man.
अनि आज हामीमा त्यो समय रहेन मान्छेको पाप र परमेश्वरको सार्वभौमताको विषयमा.
This is a great mystery.
यो चाहिँ एकदम अद्भुत रहस्यको कुरा हो.
God ordained and permitted the existence of sin.
परमेश्वरले चाहिँ लागू गर्नुभयो अर्थात पापलाई चाहिँ यो संसारमा उहाँले चाहिँ अस्तित्वमा ल्याउनु भयो.
And it brought great misery on the world.
यो संसारमा एउटा दुःख एउटा अद्भुत समस्या उहाँले ल्याउनु भयो.
So people say, why would God even allow that to happen?
यसरी मान्छेहरूले प्रश्न गर्छन् किन परमेश्वरले चाहिँ त्यो हुन दिनुभयो त.
There are bad people in Nepal that buy and sell children.
अनि त्यो धेरै यस्तो खराब मान्छेहरू नेपालमा छन् उनीहरूले चाहिँ नानीहरू किन्छन् र बेच्छन्.
And many children suffer.
अनि धेरै नानीहरू चाहिँ दुःख पाउँछन्.
Why does God permit that to happen?
किन त्यस्तो हुनको लागि चाहिँ परमेश्वरले त्यो कुराहरू हुन दिन्छ त.
Sinful men, what is the greatest sin and the greatest crime in all the world?
यो संसारमा सबभन्दा ठूलो चाहिँ पाप अर्थात हत्या के हो त क्राइम के हो त. ह्युमन ट्राफिकिङ.
That's bad.
त्यो गलत हो.
But there's one crime that was the worst in all the world.
यो संसारमा चाहिँ एउटा ठूलो के भन्छ रे हत्या अपराध त्यो
Listen carefully. It was the crucifixion and killing of the Son of God.
Christ Yeshu-lai chai, uhalai chai, krusma jhundaunu ra marnu bhayo.
That was the worst sin in all the world.
Yo sansar ma sabbhanda darlagdo chai aparadh thiyo.
But what does Peter say?
Tara Patrus le ke bhanna cha?
Acts chapter 2.
प्रेरितको पुस्तक
यस वर्स 22
चैप्टर 2
22
प्रेरितको पुस्तक 2 अध्यायको 22 पद यसरी प्रेरितको पुस्तक
Acts, yeah. Verse 22, Peter begins to preach.
प्रेरित पुस्तक 2 अध्यायको 22 पदमा यहाँ चाहिँ पत्रुसले चाहिँ प्रचार गर्दैछ.
Verse 22.
22 पदमा
talks about the life of Christ.
त्यहाँ चाहिँ येशूको जीवनको विषयमा बताउँछ.
Verse 23.
23 पदमा
talks about the death of Christ.
त्यहाँ येशूको मृत्युको विषयमा बताउँछ.
Verse 24.
24 पदमा
he talks about the resurrection of Christ.
त्यहाँ चाहिँ येशूको पुनरुत्थानको विषयमा बताउँछ.
Now notice verse 23.
अब याद गरौ अन्त त्यहाँ हेरौ 23 पदलाई.
You have two things in verse 23.
त्यस पदमा दुईवटा कुरा तपाईँले पाउनुहुन्छ.
You have the sinful acts of man.
त्यहाँ चाहिँ मान्छेको पापमय स्वभाव कार्य.
Number two.
दोस्रो कुरा.
You have the sovereign purpose of God.
त्यहाँ चाहिँ परमेश्वरको सार्वभौम इच्छा.
You see that?
त्यहाँ देख्नुहुन्छ.
The sinful acts of man.
मान्छेको पापमय स्वभाव अथवा मान्छेको पापमय कार्य हामी त्यहाँ
देख्छौ. You nailed him to the cross by godless men putting him to death.
अनि चाहिँ त्यो पापरहित मान्छेलाई चाहिँ मृत्युमा अथवा क्रुसमा झुन्डाइदियो काटी ठोकिदियो भनेर भन्यो.
But he says it was according to God's predetermined plan and foreknowledge and sovereignty.
यो सबै परमेश्वर सार्वभौम ज्ञानमा योजनामा चाहिँ भएको हो.
So God ordains and permits the sinful acts of men.
परमेश्वरले चाहिँ मान्छेको पापमय स्वभावलाई पापमय कार्यलाई चाहिँ उहाँले चाहिँ त्यसलाई चाहिँ लागू गर्नुहुन्छ अर्थात् चलाउनुहुन्छ.
But he allows it and ordains it to accomplish a greater purpose.
त्यो कुराबाट पनि परमेश्वरले चाहिँ आफ्नो महान योजना पूरा गर्नको निम्ति गर्नुहुन्छ.
Now does that mean we can just go out and sin any time we want to and say God ordained it?
त्यस्तो भन्नु यो हैन कि फेरि आ परमेश्वरले हामीलाई चाहिँ आफ्नो महिमाको लागि आफ्नो काम पूरा गर्न निम्ति हामीले चाहिँ जाउँ र जे मनलाई त्यही पाप गरौ.
You go out and sleep with a prostitute?
गएर चाहिँ देशियासँग सुत्नु.
Praise the Lord.
परमेश्वरलाई महिमा हो.
God ordained it.
परमेश्वरले चाहिँ उहाँले लागू गर्नुभएको उहाँले अभिषेक गर्नुभएको यो.
Is that right?
के त्यो सही हो?
No. We act according to God's revealed will.
हामी चाहिँ हामीले चाहिँ त्यो कार्य गर्न जरुरी छ जुन परमेश्वरको वचनले हामीलाई चाहिँ देखाएको छ.
God says thou shalt not commit adultery.
वचनले भन्दछ तिमीहरूले चाहिँ व्यभिचार नगर.
But God is sovereign.
परमेश्वर सार्वभौम हुनुहुन्छ.
And he can even take the sinful acts of man and use it for his glory.
उहाँले आफ्नो महिमाको लागि यो पनि गर्न सक्नुहुन्छ मान्छेको त्यो पापमय कुरा कार्यलाई पनि चलाएर चाहिँ आफ्नो महिमा लिनुहुन्छ.
He can even use the activity of the devil for his own glory.
शैतानको केही क्रियाकलापहरूद्वारा पनि उहाँले चलाएर आफ्नो महिमा लिनुहुन्छ.
So why did he permit evil in the world?
किन चाहिँ यो संसारमा यति खराब वाले चाहिँ यस्तो दुष्टाई वाले लागू गर्नुहुन्छ त?
Why did he create Adam and Eve if he knew they were going to fall?
वाले थाहा थियो कि आदम र हावा चाहिँ खस पापमा खस्छ भने देखि किन चाहिँ उलाई चाहिँ हैन आदम र हावालाई चाहिँ बनाउनु भयो?
Because according to his sovereignty he would use even the sin of man to accomplish his purpose.
उहाँको आफ्नो उद्देश्य पूरा गर्नको निम्ति उहाँको सार्वभौम ज्ञान अनुसार उहाँले त्यो गर्न लगाउनु भयो.
And he would use the sinful acts of men even to display his glory.
उहाँको आफ्नो महिमा लिनको निम्ति आफ्नो महिमा देखाउनको निम्ति पनि उहाँले चाहिँ यस्तो पापमय कार्यहरूलाई चाहिँ उहाँले चलाउनुहुन्छ.
This is a great mystery.
यो चाहिँ एकदम अद्भुत रहस्यको कुरा हो.
But you must study the sovereignty of God in relationship to the sinful acts of man.
तपाईले चाहिँ परमेश्वरको सार्वभौमतालाई चाहिँ अध्ययन गर्न जरुरी छ र मान्छेको पापमय कार्य लाई पनि अध्ययन गर्न जरुरी छ.
Remember in the book of Genesis.
तपाई याद गर्नुस् उत्पत्तिको पुस्तकमा.
Joseph was sold into slavery by his brothers.
योसेफ चाहिँ आफ्नो दाजुहरूबाट चाहिँ ऊ बेचिएको थियो.
They hated him.
उनीहरूले त्यो आफ्नो भाइलाई घृणा गरे.
They wanted to kill him.
उलाई मार्न खोजे चाहिँ योसेफलाई.
They sinned against him.
अनि चाहिँ उनीहरूको विरुद्धमा पाप गरे उसको
विरुद्धमा. And they sold him into Egypt.
इजिप्टमा चाहिँ योसेफलाई बेचिदिए आफ्नो दाजुभाइहरूले.
They sinned.
तिनीहरूले पाप गरे.
But listen carefully.
ध्यानपूर्वक सुन्नुहोस्.
God had a bigger plan.
परमेश्वरको एकदम ठूलो योजना छ.
And God permitted and ordained their sinful acts so that Joseph would go to Egypt.
अनि परमेश्वरले उनीहरुको चाहिँ त्यो नराम्रो पापमय व्यवहारद्वारा चाहिँ परमेश्वरले योजना बनाउनु भएको थियो कि योसेफ चाहिँ इजिप्टमा पठाइयोस्.
Now their sin was disobeying the revealed will of God.
यहाँ त्यो पाप चाहिँ यस्तो छ कि परमेश्वरको जुन वचनमा प्रकट गरिएको कुराहरूको अनज्ञाकारिता छ.
But their sin was according to the secret will of God.
उनीको पाप चाहिँ एकदम परमेश्वरको गोप्य योजनाद्वारा थियो.
And what did Joseph say?
योसेफले के भन्दछ त्यहाँ?
When he saw his brothers.
आफ्नो दाजुहरूलाई जब भेटेपछि योसेफले कस्तो उत्तर दिन्छ?
He said, "You meant it for evil, but God meant it for good."
तिमीहरूले चाहिँ मेरो निम्ति खराब गर्नुभयो तर परमेश्वरले त्यसबाट पनि भलाइ गर्नुभयो.
God can even use the sinful acts of men to accomplish his purposes.
आफ्नो उद्देश्य पूरा गर्नको निम्ति यस्ता खराब कुराहरूबाट पनि परमेश्वरले चाहिँ त्यो कुरा पूरा गर्नुहुन्छ, आफ्नो योजना पूरा गर्नुहुन्छ.
This is a great mystery.
यो बडा अद्भुत रहस्यको कुरा हो.
God is sovereign over all.
सबै कुरामा सार्वभौम हुनुहुन्छ.
So he ordains and permits the existence of sin, though he is not the one that actively commits that sin.
अनि चाहिँ उहाँले चाहिँ यो पापलाई चाहिँ लागू गरेको छ, दिए उस गरेको पापको अस्तित्वमा राखिदिएको छ, तर यो होइन कि उहाँले त्यो अस्तित्वमा राखेको कारण चाहिँ उहाँ आफैले चाहिँ पापको कार्य गर्नुहुन्छ.
So you need to study the doctrine of God's sovereignty and the doctrine of man's sin.
अनि तपाईहरूले चाहिँ परमेश्वरको सार्वभौमताको सिद्धान्त र मान्छेको पाप सिद्धान्तको विषयमा अध्ययन गर्न जरुरी छ.
We come back again, we'll look at that subject in more detail.
अझै विस्तृत रूपमा चाहिँ हामी फेरि आयौँ भने त्यो विषयवस्तुलाई हेर्नेछौँ.
So that's not a foolish question.
यो चाहिँ मूर्ख प्रश्न होइन.
That is the most profound and difficult question in all the world.
यो संसारमा चाहिँ भएको एकदम गाह्रो प्रश्न हो.
Why does God permit evil?
किन परमेश्वरले त्यो खराब हुन दिनुभयो त?
He permits it ultimately for his own glory.
उहाँले चाहिँ आफ्नै महिमाको निम्ति त्यो कुरा गर्नुभयो.
Romans chapter 9.
रोमीको पुस्तक 9 अध्याय.
Why did God raise up Pharaoh?
फारोलाई किन उहाँले उठाउनु भयो त?
Why did he permit Pharaoh to sin against Israel?
इजरायलको विरुद्धमा पाप गर्नलाई किन फारोलाई लगाउनु भयो त?
Why did he allow Pharaoh to go on and on in his sin?
अनि चाहिँ किन फारोलाई बारम्बार हैन उसको हृदय कठोर गरे त पापमा लगाए त?
What does Paul say in Romans 9?
रोमीको पुस्तकमा पावलले के भन्दछ उत्तर?
Look at it quickly.
आउनुस तुरन्तै हेरौ न.
We're talking about the sovereignty of God and the presence of sin.
हामीले चाहिँ परमेश्वरको सार्वभौमताको विषयमा र पापको उपस्थितिको विषयमा अध्ययन गर्दै छौ अहिले.
One of the most difficult questions in all the world.
यो संसारमा एउटा यो एकदम गाह्रो प्रश्न हो.
Chapter 9.
नौ अध्याय.
Verse 17.
17 पद.
Why did God permit Pharaoh to reign on the throne and to commit all this sin?
किन चाहिँ फारोलाई चाहिँ उहाँले परमेश्वरले लागू गर्नुभयो र ती सबै पापहरू गर्न अराउनु भयो अर्थात् छोडिदिनु भयो पाप गर्नलाई.
Verse 17.
17 पदमा.
Why?
किन?
Was it to save Pharaoh?
के चाहिँ फारोलाई बचाउनको निम्ति उहाँले त्यो गर्नुभएको थियो र?
Why did God permit Pharaoh to rule and to sin?
किन चाहिँ परमेश्वरले चाहिँ फारोलाई चाहिँ शासन गर्न र पाप गर्न लगाउनु भयो त?
He says to demonstrate my power.
उहाँले चाहिँ आफ्नो शक्ति प्रकट गराउन, आफ्नो शक्ति चाहिँ देखाउनको निम्ति यो गर्नु भएको.
Now was that the power for salvation or the power for judgment? Was that the power for salvation or a power of judgment?
के चाहिँ त्यो चाहिँ मुक्तिको शक्ति थियो या चाहिँ न्यायको शक्ति थियो त? मुक्तिको शक्ति थियो अथवा मुक्ति दिनलाई थियो कि या चाहिँ न्याय गर्नलाई हो? त्यो उहाँले चाहिँ आफ्नो शक्ति प्रकट गरिदिन्थ्यो परमेश्वरले. Lots of different questions. A good answer.
Huh?
Lots of different answer. Different answer.
Did God save Pharaoh or did God destroy Pharaoh?
के चाहिँ परमेश्वरले चाहिँ फारोलाई नाश गर्नुभयो या बचाउनुभयो?
Did he show Pharaoh his grace or did he show Pharaoh his justice?
परमेश्वरले चाहिँ फारोलाई चाहिँ आफ्नो अनुग्रह देखाउनुभयो कि उहाँको न्याय देखाउनुभयो?
It's justice. Now listen carefully. It's not just God's love and grace that will be glorified. God's righteousness and justice will also be glorified. And notice what he says in verse 22 and 23. Some men are vessels of wrath and some men are vessels of mercy.
कोही मान्छे चाहिँ एकदम दयाको चाहिँ भाँडाहरू हुन्छन् भने चाहिँ कोही मान्छेहरू क्रोधका भाँडाहरू हुन्छन्.
And some men God will pour in his grace and mercy and love. They are like a vessel that he fills with his grace and mercy and love.
अनि चाहिँ यस्तो भाँडा हुन्छ भाँडो जस्तो हुन्छ कोही मान्छेलाई परमेश्वरले आफ्नो दया प्रेम अनि अनुग्रह चाहिँ खनाउनु हुन्छ.
They are vessels that will receive and be filled with mercy and grace and love.
ती भाँडाहरू हुन्छन् त्यस्ता भाँडा हुन्छन् जो चाहिँ परमेश्वरको प्रेम दया अनि चाहिँ अनुग्रहले भरिपूर्ण हुन्छ.
Other men will be filled with wrath and justice and judgment.
अरू मान्छेहरू चाहिँ परमेश्वरको चाहिँ न्याय उहाँको क्रोधमा पर्दछन् भरि क्रोधमा चाहिँ उनी भरिन्छन्.
Now this is a great mystery.
यो चाहिँ बडा अद्भुत रहस्यको कुरा छ.
But all God's attributes must be glorified.
तर सबै परमेश्वरको गुण अथवा उहाँको चरित्र भनौँ उहाँको विशेषताले परमेश्वरको आफ्नै महिमा हुन्छ.
So why does God permit man's sin?
किन चाहिँ परमेश्वरले मान्छेलाई पापबाट लाउनुहुन्छ?
It will ultimately accomplish God's purpose.
परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नको निम्ति आफ्नो काम पूरा गर्नको निम्ति यो
गर्नुहुन्छ. And it will ultimately glorify God.
अनि परमेश्वर आफै महिमित हुनको निम्ति गर्नुहुन्छ.
The most wicked man in the world will one day glorify God.
एक दिन यस्तो एकदम खराब मान्छे संसारको खराब मान्छे पनि चाहिँ परमेश्वरमा महिमित हुनेछ.
But he will not glorify God's love and grace.
तर चाहिँ परमेश्वरको प्रेम र अनुग्रहमा उ चाहिँ महिमित हुन सक्दैन.
He will glorify God's justice and his righteousness.
परमेश्वरको क्रोध र न्यायमा मा चाहिँ उ चाहिँ महिमित हुनेछ. अनि के भन्छ किन
परमेश्वरले मान्छेलाई
पाप गर्न लाउनु हुन्छ भने? परमेश्वरले पाप गर्न लाउनु मान्छेको स्वतन्त्र उच्च इच्छा द्वारा त्यो पाप आफै गर्छ. Well, the question that as I translate so far is right.
The what?
God permits or allows men to sin. Is that right? Or by man's own will, his free choice, he do sin.
All men sin of their own choice and of their own will.
आफ्नै इच्छा र आफ्नै चाहनाले चाहिँ सबै मान्छेहरूले पाप गर्छन्.
So a man won't say to God, "You made me sin."
मान्छेले चाहिँ भन्दैन कि परमेश्वर तपाईँले मलाई चाहिँ पाप गर्न लाउनु भयो.
All men will be judged for their own sin.
आफ्नै पापको निम्ति मान्छेले चाहिँ न्यायमा आउँछ आफ्नै न्याय उसले ल्याउँछ.
So this is a very sensitive subject.
एकदम चाहिँ संवेदनशील यो विषय हो.
And we have to choose our words very carefully.
हामीले चाहिँ त्यो शब्दलाई चाहिँ चलाउन एकदम होसियारी पूर्वक चलाउनु पर्छ.
God ordained, you have a word for that? God predestined the presence of sin in the world.
परमेश्वरले चाहिँ यो संसारमा त्यो पापलाई चाहिँ के भन्नुहुन्छ राखिदिनु भएको छ.
But he is not the active one that actually performs the sin.
उहाँ त्यो पापमा चाहिँ उहाँ पूर्ण रूपमा कार्य गर्नुहुन्न त्यो पाप गराउनको निम्ति उहाँ आफूले चाहिँ काम गर्नुहुन्न.
Men sin of their own will, their own desire.
आफ्नै इच्छाले आफ्नै चाहनाले मान्छेले पाप गर्छन्.
If God leaves a man alone, he will always sin.
यदि चाहिँ मान्छेले चाहिँ परमेश्वरले मान्छेलाई एक्लै छोडिदियो भने चाहिँ मान्छेले सधैँ पाप गरिरहन्छ.
God doesn't help man to sin.
कहिले पनि परमेश्वरले चाहिँ मान्छेलाई चाहिँ पाप गर्नको लागि सहायता गर्नुहुन्न.
Man sins all of his own free choice.
आफ्नै फ्री आफ्नै स्वतन्त्र चाहनाले चाहिँ पाप गर्छ मान्छेले.
So God cannot be blamed for man's sin.
तर मान्छेको आफ्नो पापको कारणले आफूले पाप गरेर चाहिँ परमेश्वरले हो भनेर चाहिँ हामीले दोष लाउन सक्दैनौ.
But this is a great mystery.
यो चाहिँ एकदम अद्भुत रहस्य. Well, why God allows what you said in that one,
permits
to sin, or like no?
Why?
You told about the Pharaoh. God allows Pharaoh to sin like that. His activities.
Right.
So it's God's plan how God is using Pharaoh. So in that way, in the same way, you have told the side might be misinterpreted, and they are saying, well
this
God
is,
allows men to do sin.
Yes.
It's not right. His brother is right, but how can we just more explain in that area?
Again, this is a difficult subject.
एकदम गाह्रो विषयवस्तु हो.
तपाईँले जब उहाँले ट्रान्सलेट इन्टरप्रेट गर्दाखेरि तपाईँले जब परमेश्वरले किन मान्छेलाई चाहिँ पाप गर्न लगाउनु भयो त भनेर तपाईँले भन्नुभयो, तर परमेश्वरले मान्छेलाई किन पाप गर्न दिनुभयो, पाप गर्नलाई किन
उहाँले लगाउनु भएन तर
उहाँले
दिनुभयो.
All right, listen carefully.
First Corinthians chapter 5 verse 5. Here Paul talks about the a wicked man, and he God permits him, or he allows put in the hand of Satan so that his sin will be gone like that. In the day of the Lord, his soul will be gone. What does it mean?
Two possible interpretations.
Duiota ekdam sambhav tesko ultha huna sakcha.
It all depends on how you interpret the word flesh. Do you have the word flesh in there?
Yeah, it's of sharir bhaneko haina. No flesh, but it's nature, talking about nature.
Nature.
Yeah.
Well, see, there's two interpretations. The flesh can mean the physical body.
Euta sharir lai hami herchau bhane yo huna sakcha euta sharirik hamro chha yesto.
So one meaning is Paul says this brother in the church has been in sin.
Ani chha Paul le bhanna khojeko yo hola ki yo bhai chha pap ma chha.
The church will not discipline him.
यो भाइलाई चाहिँ मण्डलीले चाहिँ अनुशासन पनि ल्याउँदैन.
The church will not fulfill their responsibility.
उसको चाहिँ उत्तरदायित्व पूरा गर्न सक्दैन मण्डलीले.
Paul said, I have already disciplined him. I have delivered him to Satan. That means that I have allowed Satan to attack him. You remember, Jesus told Peter, Satan has demanded to sift you like wheat. So one possible interpretation. The flesh is the physical body. This is a sinning Christian brother. Paul said, I have delivered him up to Satan that he may die.
He may
be removed from the earth. But his soul will be saved. Some men can sin, Christians can sin so grievously, God may remove them out of the world. Remember Ananias and
Sapphira.
Remember what Paul said in 1 Corinthians
11.
They were not taking the Lord's Supper in a proper manner. And Paul said, for this reason, many of you are asleep and many of you are sick. What did he mean by asleep? So one possible interpretation. God allows the devil to come and to take this man's life and remove him from the earth so that his soul will be saved. That is, get him out of the earth so he can go to heaven quickly. Another possible interpretation. Flesh represents his remaining sinful nature. And Paul's saying, I'm delivering him to the devil so he can be disciplined and corrected and his sin can be put to
death.
You see the two differences. One he's talking about is physical death. The other possibilities he's talking about God cleansing and judging his remaining sinful nature. Now the Bible gives some support for both of those possibilities being correct. But you have to decide which one you believe. But what does it teach us? Sin is serious. You understand the two possible interpretations? One is physical death. He's truly converted. But he won't repent. Church won't discipline him. So God's going to discipline him. And God gives him the strongest discipline possible. So he'll get out of this world and go quickly to heaven. The other is God delivers him to the devil for the devil to beat him and buffet him and so that he will be corrected.
अनि चाहिँ अर्को कुरा के भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ शैतानलाई चाहिँ शैतानको हातमा छोडिदिन्छ ताकि शैतानले चाहिँ त्यसलाई खोबुस गर्छ र ताकि चाहिँ उसलाई चाहिँ त्यो भनौ न उसको चाहिँ पाप चाहिँ त्यहाँ उस हुन सक्छ.
Now God permitted that to happen to both Peter and Paul.
परमेश्वरले चाहिँ पत्रुस र पौललाई पनि त्यो हुन दिनुभयो.
How did he permit it to happen to Peter?
कसरी चाहिँ पत्रुसको जीवनमा हुन दिनुभयो त?
Jesus said, Peter, Satan has asked to sift you like wheat.
अनि चाहिँ येशूले भन्दछ पत्रुस तिमीलाई चाहिँ शैतानले चाहिँ भुस्नी पनि जै निफन्दछ.
But he was restored.
तर चाहिँ पत्रुस चाहिँ फेरि पनि चाहिँ उलाई चाहिँ छुटकारा गरिएको थियो अर्थात फेरि.
Paul said this. I was caught up to the third heavens.
म चाहिँ एउटा तेस्रो स्वर्गमा पुगे.
I saw things of which I'm not permitted to speak.
अनि चाहिँ जुन कुराको निम्ति म बोल्न योग्यको छैन मैले त्यो कुराहरू देखे.
But he said God did not want me to exalt myself or be proud.
अनि परमेश्वर चाहिँ मेरो आफ्नो निम्ति चाहिँ उहाँले मलाई चाहिँ महिमित पार्नु भएन.
So it says God gave me a thorn in the flesh.
त्यसकारण परमेश्वरले मलाई चाहिँ त्यो शरीर र
thorn in the flesh.
कान दिनु भयो त कान दिनु भयो.
A messenger of Satan.
शैतानको चाहिँ समाचार वाहक.
To keep me from exalting myself.
अनि म आफैलाई चाहिँ महिमित तुल्याउनको निम्ति मलाई चाहिँ तल राख्नको निम्ति त्यो दिनुभयो.
It was from God.
यो चाहिँ परमेश्वरबाट हो.
For what purpose?
कुन के उद्देश्यको लागि?
To keep Paul humble.
ताकि पावललाई चाहिँ नम्र बनाउनको
लागि. How did God do it?
कसरी चाहिँ परमेश्वरले गर्नुहुन्छ?
He permitted the devil to give Paul a thorn in the flesh.
अनि चाहिँ पावललाई चाहिँ त्यो काँडा र चाहिँ शरीर दिएको छ एकदम घोचेको छ.
What was Paul's thorn in the flesh?
के हो पावलको त्यस मासु र त्यो एउटा शरीर र अनि त्यो काँडा
What? We're not he's talking about some physical ailment, some physical problem in his body, Paul.
He's not talking about.
He
it.
is.
वाले चाहिँ आफ्नो शरीरमा भएका शारीरिक समस्याको बारेमा बताउँदै छ.
And many Bible teachers believe that Paul had bad eyes.
धेरै बाइबल शिक्षकहरूले यसरी भन्नुहुन्छ पावलको चाहिँ एउटा खराब आँखा थियो.
He wrote to the Galatians.
गलातीको मण्डलीलाई उहाँले लेख्नुभयो.
When I came to you, he said, you didn't look down on my physical problem.
अनि चाहिँ यसरी त्यहाँ बताएको छ जब म आए तिमीहरूले चाहिँ मेरो शारीरिक उसलाई हेरेन हो.
He said, if you could, you would have plucked out your own eyes and given them to me.
यदि चाहिँ त्यो हो भने चाहिँ हेर्ने भएको भए तिमीहरूले चाहिँ तिमीहरूको आँखा निकालेर मलाई एउटा आँखा दिने थियो.
So possibly Paul had an eye problem.
अनि चाहिँ हुन सक्छ पावलको एउटा आँखाको समस्या थियो.
But God permitted Satan to do that.
तर परमेश्वरले चाहिँ शैतानलाई त्यो गर्नको निम्ति दियो.
Why?
किन?
To keep Paul humble.
ताकि पावललाई चाहिँ नम्र बनाउनको निम्ति.
He would like this. Maybe.
हुन सक्छ.
Others think he had a stomach problem.
अरूले भन्छन् उहाँको चाहिँ यो पेटको समस्या थियो रे.
We're not sure.
हामी यसमा पनि निश्चित छैनौ अर्थात त्यसमा चाहिँ हामी चाहिँ हो भन्न नि सक्दैनौ.
But listen carefully.
तर ध्यान.
God is sovereign over all.
परमेश्वर सबै कुराहरू सार्वभौम हुनुहुन्छ.
But sometimes he permits his children to have difficulties.
उहाँले चाहिँ आफ्नो नानीहरूलाई चाहिँ यस्तो आफ्नो छोराछोरीलाई समस्यामा ल्याउनुहुन्छ.
He permits them to have trials.
एकदम चाहिँ परीक्षा अनि समस्यामा हुन लगाउनुहुन्छ.
He permits them to have temptations.
अनि चाहिँ एकदम परीक्षामा लगाउनुहुन्छ.
And sometimes he permits the devil to buffet them.
अनि चाहिँ कहिलेकाहीँ चाहिँ शैतानले चाहिँ खुब घोचेको उहाँले चाहिँ त्यो लगाउनुहुन्छ अरे.
Sometimes because they've sinned. Sometimes because they've sinned.
कारण चाहिँ उनीहरूले पाप गरेको कारणले कहिलेकाहीँ.
And other times because he wants to teach them more character.
अनि चाहिँ अर्को यस्तो हुन सक्छ कि उनीहरूलाई अझै त्यो चरित्रको विषयमा चाहिँ सिकाउनको लागि.
So all difficulties we have are not a result of sin.
अनि सबै समस्याहरू हाम्रो पापको चाहिँ परिणाम होइनन्.
There are two kinds of discipline from God.
दुईवटा अनुशासन छ
There is corrective discipline. And there is a teaching discipline. One is because we've sinned. And He loves us. And He disciplines us. So we would repent and be restored. But there's another kind of discipline. It's not a discipline for sin. It's just God using circumstances in our life to help us grow and mature as Christians.
Christian jivan ma paripakkata ma aghi badhauna ka lagi tyo anushasan lagaunu huncha.
You see the difference.
Tapaile yo bhinnata dekhnu huncha.
Sometimes you have to spank your children.
Kahile kahi tapaile afno chhora chhori harulai chai ghosnu huncha pitnu huncha.
But you must spank them with patience and wisdom and love.
Tapaile ekdam prem ani chai vivekshil bhayera
and you must spank them for the right reasons. Not for mistakes. But for sin. Rebellion. Disobedience. But sometimes you discipline your children, you make them clean up their room. You make them help you clean up the house. Why? You want to teach them responsibility. This is the other kind of discipline. Maybe one more question. Where?
Ek Genesis chapter 1:1. Ek ra dui pad.
What's the question?
Well, Genesis chapter 1, verse 1 to 2 is talking about in the beginning God made heaven and earth.
Yes.
So in verse 2 is talking about that was emptiness.
Yes.
And God has already made the heaven and earth. Why it was dark? किन यो चाहिँ अन्धकार थियो परमेश्वरले स्वर्ग र पृथ्वी बनाइसकेपछि भन्ने हो ए परमेश्वर ज्योति हुनुहुन्थ्यो किन अँध्यारो भयो त्यो वेल गॉड इज लाइट गॉड इज ही इज लाइट बट व्हेन ही मेड द हेवन एन्ड अर्थ व्हाई देयर वाज डार्क
टु पॉसिबिलिटीज
दुईवटा यो सम्भव हुने कुरा
दिस इज अनदर डिफिकल्ट क्वेस्चन
अर्को एकदम गाह्रो प्रश्न हो.
First possibility. He's talking about the process in which God created the world. When God, the first thing He did was bring forth the earth, just a mass of material.
जब उहाँले यो पृथ्वी यो सृष्टि गर्दै हुनुहुन्थ्यो नि यो पृथ्वी बनाउँथे एउटा उहाँले चाहिँ चीज लिनुभयो त यस्तो भनौ न कुनै थोकहरू लिनुभयो अरे
like when a man wants to build a beautiful vase or vessel.
जस्तो गरी कि मान्छेले चाहिँ कुनै भाँडो या कुनै केही बनाउँछ भने सुन्दर केही बनाउँछ भने
he goes out and gets some dirt.
अनि त्यो भाँडो बनाउनको निम्ति माटो लिन्छ उले.
It's just a piece of clay.
अनि यसरी चाहिँ माटो लिएर
no beauty.
अनि त्यसमा कुनै सुन्दरता हुँदैन
no form.
कुनै त्यसमा चाहिँ भनौँ न त्यो आकारै हुँदैन
God begins to shape it.
अनि परमेश्वरले चाहिँ यसरी चाहिँ बनाउन सुरु गर्नुहुन्छ.
Then he paints it.
अनि फेरि पेंट गर्नुहुन्छ.
Then he adds some more colors.
अझै कलरहरू त्यहाँ लगाउनुहुन्छ.
So he began with a piece of clay.
अनि चाहिँ सानो चाहिँ माटोको टुक्राबाट उहाँले सुरु गर्नुहुन्छ.
It was a process.
यो एउटा प्रक्रिया थियो.
But it happened in 7 days.
अनि चाहिँ सातो दिनमा यो भए प्रायः पाउँछ कुरा.
Second interpretation.
दोस्रो उल्टा यो हुन सक्छ.
Between verse 1 and 2 there is something very dramatic and something happened to the world.
अनि यो संसारमा भए केही यस्तो अद्भुत कुरा भएको छ एउटा अचम्मै प्रकारले. हामी एक र दुई पदमा त्यो पढ्छौ भने.
Some Bible teachers believe this.
बाइबल कोही यस्तो शिक्षकहरूले यसरी विश्वास गर्छन् भन्छन्.
That when the devil and his angels rebelled against God.
जब चाहिँ शैतान र शैतानका आफ्ना दूतहरूले चाहिँ परमेश्वरको विरुद्ध गरे.
They came to this earth.
अनि संसारमा आए.
And they just destroyed it.
अनि उनीले चाहिँ पूरा धस नस पारे.
Then after a period of time,
अनि चाहिँ केही समयमा पछि
God spoke into the darkness.
अनि चाहिँ अन्धकारमा चाहिँ परमेश्वरले चाहिँ बोल्नु भयो त्यो अन्धकार.
You see the two different interpretation?
त्यहाँ दुईवटा भिन्न भनौ न उल्टा गरेको.
One was God starting from just a piece of clay and beginning to add.
त्यो माटोको भाँडा जस्तै त्यो उहाँले चाहिँ भाँडो बनाउन माटो लिएर भाँडो बनाए जस्तै परमेश्वरले चाहिँ सुरु गर्दै हुनुहुन्थ्यो.
The second possibility is God comes to the earth after the devil has corrupted it.
दोस्रो यो हुन सक्छ कि शैतान जो परमेश्वरले चाहिँ शैतानलाई फालिदिएको थियो अनि शैतान चाहिँ आएर चाहिँ पुरा एकदम चाहिँ भनौँ ध्वस्त बनाएको थियो भनेर त्यसलाई चाहिँ भत्ताभुङ्ग पारेको थियो.
And you have to decide which one you believe.
कसमा कुन यो दुईटामा चाहिँ कुनमा विश्वास गर्नुहुन्छ तपाईँ आफैले निर्णय गर्नुहोस्.
Good Bible teachers believe both.
सही बाइबल शिक्षकहरूले चाहिँ राम्रो शिक्षकहरूले चाहिँ दुइटैलाई विश्वास गर्छन्.
Well, we better stop.
अब चाहिँ हामी चाहिँ रोकौँ यही.
होइन
त्यति मात्रै सुन्नु त्यो बाह्रै किसिमका फल भनेको के हो? बाह्रै किसिमका फल
बाह्रै कति भन्नुहोस् त? प्रकाशको दुईको कति?
बाइसको दुई पदको तल यता
एकैछिन ल हामी हेरौँ न. एकछिन बाइसको कतिले दुई होइन वेल हियर इन द चैप्टर टू रेवलेशन chapter 22
revelation
chapter 22
yeah
verse 2
yeah
in the second part there it is written the fruits
yeah
the 12 months fruit
yeah.
What does that mean
right here fruit every month
yeah
and the leaves
what does that mean.
Now listen, if you're going to interpret Revelation, you have to be sensitive to something.
प्रकाशको पुस्तकलाई तपाईले जब उल्टा गर्नुहुन्छ एकदम तपाई संवेदनशील हुन जरुरी छ.
It's a different kind of literature than Paul's writings.
पौलको लेखाइ भन्दा चाहिँ यो लेखाइ एकदम गाह्रो छ.
This is highly figurative, symbolic language.
अनि यो चाहिँ लेखाइमा चाहिँ यहाँ युहान लेखेको लेखाइमा एकदम यो भनौ न एउटा संकेतिक उसमा चिन्हमा बताएको कुरा धेरै हामी पाउँछौ.
And you can't interpret every little thing in a literal way.
एकदम सबै अब जस्तो रुख हो त्यहाँ सिंहहरू के यस्तो बताएको छ नि तपाईँले चाहिँ एउटा एउटालाई यही हो भनेर चाहिँ त्यही प्रकारले हामीले चाहिँ त्यसलाई उल्टा गर्न सक्दैनौ.
So what the writer is saying here that in the new heavens and the new earth there will be abundant provision by God and that the trees leaves will heal the nations and that he will remove the curse from the earth.
अनि चाहिँ यहाँ भन्छ जब नयाँ स्वर्ग नयाँ पृथ्वी भयो भने जब हुनेछ त्यहाँ परमेश्वरले चाहिँ यी सबै कुराहरू यो पृथ्वीबाट हटाउनेछ त्यहाँको वृक्षहरू पातहरू महिनाहरू भन्दछ.
Verse 3.
तीन पद
There no longer be any curse.
त्यहाँ चाहिँ कुनै श्राप हुने छैन रे.
Now some people preach it like this.
कोही प्रचारकले यसरी प्रचार गर्छन्.
When you get to heaven.
जब तिमी स्वर्ग जानेछौ.
We get to the new heavens and the new earth.
नयाँ स्वर्ग नयाँ पृथ्वी जब पुग्नुहुन्छ.
There will be lots of fruit trees.
त्यहाँ चाहिँ थुप्रै फलहरू पाउनु हुनेछ रे.
In one month you'll eat apples.
अनि एउटा महिना त तपाईँले चाहिँ स्याउ पाउनुहुन्छ रे.
And the next month you'll eat oranges.
अनि अर्को महिना चाहिँ तपाईँले चाहिँ सुन्तला पाउनुहुन्छ.
And the next month you'll eat mango.
अर्को चाहिँ फेरि चाहिँ महिना तपाईँले आँप पाउनुहुन्छ.
And the next month you'll eat bananas.
अर्को महिना फेरि तपाईँले चाहिँ केराहरू पाउनुहुन्छ.
That's wrongly interpreting symbolic language.
त्यो चाहिँ गलत हो उल्टा त्यो सिम्बलको एउटा सांकेतिक त्यो चिन्हको त्यो अर्थलाई चाहिँ हामी त्यसरी चाहिँ उल्टा गर्ने होइन.
These symbols represent a truth.
Truth?
A truth. Truth. Truth.
यो चाहिँ चिन्हले चाहिँ सत्यतालाई देखाउँदैछ बताउँछ.
That doesn't mean everything that is here is going to be literal.
अनि चाहिँ सबै कुरा जस्तो यहाँ फलहरू बताएको छ वृक्षहरू त्यस्तै हामीले जस्तो अहिले चाहिँ रुखको फलहरू हुन्छ त्यस्तै हामीले चाहिँ उल्टा गर्नुहुन्छ त्यस्तो हुँदैन रे.
It represents something.
त्यो यसले चाहिँ केही कुरालाई चाहिँ बताउँदैछ अथवा देखाउँदैछ.
So you have to determine what it represents.
अनि तपाईँले यसलाई चाहिँ आफैले उस गर्न जरुरी छ यो भन्न खोजेको त्यो कुरा आफूले खोज्न जरुरी छ.
It will mean the great blessing and provision of God.
यो चाहिँ भन्नु खोजेको परमेश्वरको चाहिँ उहाँको उच्च भनौ न धेरै महान आशिष हो.
Now there may be trees that bear this fruit, maybe.
अनि हुन सक्छ त्यहाँ रुखहरू हुन्छ जसले चाहिँ त्यो फल फलाउन सक्छ.
But the main thing is to determine what the meaning is behind the symbol or represented by the symbol.
अनि यो सिम्बल यो चिन्ह द्वारा चाहिँ बताइएको कुरा के हो भन्ने कुरा हामीले चाहिँ खोज्न जरुरी छ. त्यसको पछाडि के लुकेको छ भन्ने कुरा हामीले खोज्न जरुरी छ.
Now what is the final destination for the Christian? The final destination.
अन्तिम क्षण अर्थात अन्तिम बिन्दु अन्तिम गन्तव्य क्रिश्चियनहरूको लागि के हुन सक्छ त के होला?
Is it heaven?
स्वर्ग हो अन्तिम चाहिँ निश्चित गन्तव्य भन्छौँ नि हामी बाटोले बुटोल पुग्न चाहिँ मेरो गन्तव्य ठ्याक्कै त्यहाँ बिन्दु त्यस्तै हाम्रो क्रिश्चियनको जीवनको अन्तिम बिन्दु अनि हाम्रो चाहिँ गन्तव्य स्थान अन्तिम गन्तव्य स्थान कहाँ होला?
You need to read your Bible more carefully.
एकदम बसिहाल्छ तपाईँले आफ्नो बाइबललाई अध्ययन गर्न जरुरी छ.
The final destination for Christians.
क्रिश्चियनहरूको लागि अन्तिम चाहिँ बिन्दु अन्तिम चाहिँ गन्तव्य स्थान
is this earth.
यो पृथ्वी हो.
But a new earth.
तर चाहिँ नयाँ पृथ्वी पाउनेछ.
A new heavens and a new earth.
नयाँ स्वर्ग नयाँ पृथ्वी.
Read Revelation carefully.
प्रकाशको पुस्तकलाई एकदम ध्यानपूर्वक पढ्नुहोस्.
Read 2 Peter 3 very carefully.
दोस्रो पत्रुसको 3 अध्यायलाई चाहिँ एकदम होसियारीपूर्वक पढ्नुहोस्.
You will have a glorified physical body.
तपाईहरुको चाहिँ महिमित शारीरिक शरीर हुनेछ.
And you will walk on a newly created earth.
अनि चाहिँ तपाई चाहिँ नयाँ सृष्टि गरेको पृथ्वीमा तपाई हिँड्नु हुनेछ.
Revelation says heaven opens and heaven comes down and I see the holy city descending to the earth.
अनि चाहिँ प्रकाशको पुस्तकमा भन्दछ त्यहाँ चाहिँ स्वर्ग उघारिएको छ र त्यो चाहिँ सहर तल ओर्लिदै गरिएको बताउँदैछ. प्रकाश 21 मा हेर्नुहुन्छ भने त्यहाँ
You see this old man?
तपाईले देख्नुहुन्छ यो बूढो मान्छेलाई?
You'll see him again.
फेरि तपाईले देख्नुहुन्छ बूढो मान्छेलाई.
in the new earth.
Naya prithivima.
Now you think about that for the rest of your life. What is the final destination for the lost people?
Antim bindu, or that antim chai, tungo, haraeka mancheharuko lagi, or that mukti napaeka mancheharuko lagi, kaha hunecha ta?
Is it hell?
Narka ma ho.
It's not hell.
Tyo narka haina re.
It's the lake of fire.
Tyo chai jaliraheko aago ma ho.
And hell and the lake of fire are not the same.
Tyo chai narak ra chai jaliraheko aago eutai haina.
Right now men's souls are suffering in hell.
Aile chai manche ko atma chai narak ma dukha pairaheka chan.
But one day their body and their soul will suffer forever in the lake of fire.
Ek din chai tiniharuko sharir ra atma chai jaliraheko aago ma parne cha.
Read your Bible carefully.
तपाईले आफ्नो बाइबललाई चाहिँ एकदम ध्यानपूर्वक पढ्नुहोस्.
Men's bodies will be resurrected.
मान्छेको शरीर चाहिँ बौरी उठ्ने छ.
Joined to the soul.
त्यो आत्मामा चाहिँ उहाँले चाहिँ दोस्रो आगमनमा भन्नुहुन्छ.
A great mystery.
अनि चाहिँ त्यो आत्मा आएर चाहिँ यस्तो जुड्ने छ.
Some will dwell forever in the new heavens and the new earth.
सबै कोही कोही चाहिँ त्यो नयाँ स्वर्ग र नयाँ पृथ्वीमा चाहिँ बास गर्नेछ रे, यसरी बास गर्नेछ.
Body and soul.
शरीर र आत्मा.
Some will dwell forever in the lake of fire.
कोही चाहिँ एउटा जलिरहेको आगोमा सधैँभरि पर्नेछ.
Body and soul.
उसको शरीर र आत्मा.
So this is very serious.
यो चाहिँ एकदम गम्भीर छ.
So that's why we must preach the truth.
त्यसै कारणले चाहिँ हामीले चाहिँ सत्य कुरालाई बताउन जरुरी छ, प्रचार गर्न जरुरी छ.